नमस्कार, म रविन्द्र सुवेदी। थाहा सञ्चार नेटवर्कको द न्यूज प्लस कार्यक्रममा स्वागत छ। यो कार्यक्रम काठमाडौँमा थाहा सञ्चार नेटवर्क 99.4 मेगाहज, हेटौडामा 99.6 मेगाहजका साथै देशभरका विभिन्न रेडियोबाट सुन्न सकिन्छ। साथै thahakhabar.com र थाहा खबरको फेसबुक पेजबाट पनि यो कार्यक्रम सुन्न सकिन्छ। नेपाली कङ्ग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले मधुमास पूरा गरेको छ। सामान्य रूपमा संसदीय व्यवस्थामा मधुमासको समयमा सरकारको आलोचना नगरिने भए पनि यो सरकार गठनदेखि नै आलोचनाको शिकार बनिरहेको छ। सरकारको कामको मूल्याङ्कन मधुमास अर्थात् 100 दिनको अवधिमा नगर्ने सामान्य प्रचलन भए पनि सरकारका पहिले पछि मूल्याङ्कन गर्नुपर्ने समय थियो र गरिएको छ पनि। यद्यपि मधुमास सकिँदा सरकारले के कस्ता कामहरू गरेछ भन्ने चासो सर्वत्र छ नै। मधुमासको समयमा सरकारले मुख्य रूपमा सम्झिन लायक राम्रा काम के गरे त आजको द न्यूज प्लस कार्यक्रममा यसै विषयमा रहेर कुराकानी गर्दैछौँ। कुराकानीका लागि सत्ता गठबन्धनको दल नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा पेशागत महासङ्घका इन्चार्ज प्रेमल कुमार खनाल हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। खनालजी नमस्कार।
धन्यवाद।
सरकारको मधुमासको समयलाई चाहिँ कसरी मूल्याङ्कन गर्नुहुन्छ?
अब यो पाँच दलको गठबन्धनबाट बनेको यो सरकार होइन, अब सरकारलाई पूर्णता दिन नै झन्नै अब 3 महिना नै लाग्यो होइन। बहुत जटिल परिस्थितिका बिचमा यो पाँच दलको सरकार गठन भएको हो होइन। प्रतिगमन विरोधी आन्दोलनको परिणामस्वरूप अदालतबाट पाएको न्यायिक फैसलाको परिणामस्वरूप यो सरकार गठन भएको हो। त्यसो भएको हुनाले सरकार कुरोलाई पूर्णता दिने सम्बन्धमा पनि केही समस्याहरू खडा भएका थिए। भर्खर आएर यो सरकार पूर्णता भएको छ र लगत्तै अब 100 दिन आएको कुरा आएको छ। सामान्यतया अब संसदीय परिपाटीमा 100 दिनमा चाहिँ एक खालको लेखाजोखा गर्ने चलन छ। मलाई लाग्छ यो सरकार भर्खरै बिगडेर पूर्णता पाएको सन्दर्भमा धेरै उल्लेखनीय मूल्याङ्कन गर्नुपर्ने वा चाहिँ सुसमीक्षा गर्नुपर्ने बेला भइसकेका छैन। यद्यपि त्यसमा शान्ति शृङ्खला कायम गर्ने कुरा, अब जनतालाई राहत र रोजगारी दिने सन्दर्भमा र अब मतलब चाहिँ र अब जुन खालको व्यतिथिका साथ मुलुक जान चाहँदै थियो त्यसलाई चाहिँ नियन्त्रण गरेर अब एउटा दैनिकी हिसाबले सञ्चालन हुँदैछ र उल्लेखनीय हिसाबले काम गर्न त यो सरकारले बाँकी नै छ भन्ने चाहिँ मेरो आफ्नो बुझाइरहेको छ।
100 दिनभित्र सरकारले सम्झिन लायक एउटा पनि काम गरेन होइन? त्यसो भए
काम त डे टु डे गरेको छ, दैनिक शासन सञ्चालन गर्ने सन्दर्भमा गरेका त यावत वर्धनौ कामहरू छन् होला। मलाई चाहिँ अहिले फ्रेसको हिसाबले राष्ट्रिय महत्त्व
जस्तो दैनिक शासन सञ्चालन एउटा कर्मचारीका हिसाबले गरिने कामहरू
सरकारले गर्ने काम यही नै हो होइन। यद्यपि मलाई लाग्छ विकास निर्माणको हिसाबको कामले त भर्खर चाडबाड सकिएको छ, कोरोना महामारीको छ होइन।
जस्तो यो सरकार गठन हुँदाखेरि तपाईँले अघि भन्नुभयो एउटा क्राइसिस म्यानेजमेन्टका रूपमा चाहिँ बनाइएको थियो यो सरकार बनेको थियो, तर त्यो त्यही म्यानेजमेन्ट चाहिँ कति गरियो त?
अब त्यो भने अब क्राइसिस भनेको यही हो, अब संवैधानिक सङ्कट थियो होइन। त्यसलाई चाहिँ के छ भने पार पाउने हिसाबले जो अहिले आएको छ सरकार गठन भएको छ होइन, तर जुन ढङ्गले गर्नु पर्थ्यो नि कामहरू त्यो नहुनुमा त अरू कुराहरू छन्। जस्तो मैले अघि नै भने सरकार विस्तार हुन ढिलाइ भयो विभिन्न कारणले, किन पाँच दलको संयुक्त गठबन्धनबाट बन्नुपर्ने अनि कतिपय दलहरू कानुनी राजनीतिक मतलब चाहिँ त्यहाँ समस्या भयो हल मतलब समस्या हल गर्नुपर्ने अवस्था थियो। त्यसपछि संसद त सुरु भयो, तर संसदभित्र पनि यो प्रमुख प्रतिपक्षी बनेको नेकपा एमाले एउटा कतिरा गरेको छ, त्यसले त्यहाँ बजेट पनि शब्द गर्न नदिने अनि तपाईँको कानुन पनि पास गर्न नदिने र जनताले भएका जल्ला बल्ला समस्याबारे छलफल गर्न नदिने भइसकेपछि त अब सरकारले त्यो मार्फत पनि जुन गर्नुपर्ने कामहरू थियो त्यो गर्न पाइरहेको छैन हेर्नुहोस् होइन।
अनि सामान्य रूपमा प्रतिपक्षी दलले विरोध गर्ने अथवा अवरोध गर्ने त एउटा यो संस्कारै छ भइ नै रह्यो, तर जस्तो यो सरकारले संविधान र नागरिक
सामान्य भन्नुभयो नि मतलब तर संसदैकोलाई तपाईँको अनिर्णय बन्दी बनाउने होइन, सामान्य हिसाबले त्यहाँ चाहिँ बहस छलफल गरेर नीति नियम कानुन बनाउने कुराहरू हुन्छन् होइन, कानुन लागू गर्ने कुराहरू हुन्छन् होइन, अरू सार्वजनिक महत्त्वका विषयहरू छलफल गरेर त्यसलाई एउटा निकास दिने विषयहरू हुन सक्छन् होइन। यस्ता विषयका बारेमा त्यहाँ संसदमा छलफल गर्न पाएकै छैन। अब सरकारले एउटा फिडब्याक लिएर गर्ने कामका बारेमा, तर जहाँसम्म अब दैनिक शान्ति सुरक्षा सञ्चालन गर्ने कुरा र अब तत्काल भोगिरहेका समस्याका हल गर्ने बारे सरकारले काम गरिरहेको छ, तर मुख्य रूपले गर्नुपर्ने कामका बारेमा त अझै सिमियारीमा आउन बाँकी नै रहेको छ भन्ने अर्थ मैले भन्नु खोजेको हो।
तैपनि अब संसदमा चाहिँ यो सरकारले यो खालको विधेयकहरू लगेर छलफल गराउन खोजिरहेको थियो। यो विधेयक पास भएपछि बन्ने कानुनले देशलाई यो मार्गतिर अथवा यो समृद्धिको मार्गतिर लैजान चाहन्थ्यो अथवा सक्थ्यो, तर प्रतिपक्षी दलको विरोधका कारण हुन सकेन भनेर सम्झना लायक त केही छैन नि त्यस्तो त।
संसदै चल्न दिएको छैन त, हेर्नुहोस् त, संसद चल्न दिएको छैन आज कति लामो अवधि भयो नि, होइन? यो अब प्रतिपक्षी दल नेकपा एमाले त हेर्नु हिजो सत्तामा हुँदाखेरि यो संसदलाई मतलब चाहिँ देख्नै सकेन, पटक पटक दुईपटक तपाईँको चाहिँ मतलब चाहिँ विघटन गर्ने काम भयो, अनि अब अदालतबाट पुनर्स्थापना भएको संसदलाई पनि सञ्चालन हुनै नदिने, होइन? त त्यस्तोको बिचमा आज मुलुक अगाडि बढिरहेको छ र त्यो अवस्थामा यो सरकारले के चल्ने काम गर्नु परिरहेको अवस्था छ नि।
जस्तो कतिपय विधेयकहरू महत्त्वपूर्ण मानिएका विधेयकहरू पेन्डिङ छन्,
अहिले मुख्य कुरो भनेको त्यो अब बजेट चाहिँ नै अब प्रतिस्थापन विधेयक मार्फत बजेट पास हुने काम भएको छ, अरू विधेयकहरू चाहिँ सामान्य अवस्थाबाट छिर्नुपर्छ नि त, त्यो त टेबल गर्ने खालको कुराहरू हो हल्ला भइरहेको छ, नाराबाजी भइरहेको छ, मुर्दाबाद भनेको छ, ऊ भनेको छ, होइन? संसद चल्न दिएको छैन, यस्तो गर्न पाइन्छ संसदमा, जबकि अदालतमा विचाराधीन भएका विषयहरू अहिले प्रमुखपतिले उठाइरहेको छ, जो चाहिँ मतलब संसदको नियमअनुसार पनि अदालतमा विचाराधीन भएका मुद्दाहरू संसदमा उठाउन पाइँदैन भनेर भन्दा भन्दै पनि त्यसको बर्खिलाफ गरेर संसदै चल्न नदिएको अवस्था छ, हेर्नुहोस् त। अनि हामी के भन्दैछौँ भने सरकारको मूल्याङ्कन कुरा गरिरहेछ, यो सरकारले यो काम गरेन भनिरहे भनिसकेपछि हिजो दिउँसै के छ भने चाहिँ एउटा रात पार्ने हिसाबले चाहिँ नि अहिले यो डेमोक्रेटिक सिस्टमभित्र संसदीय परिपाटीभित्र एउटा अराजकता सृजना गरेर जाने खालका गतिविधि भइरहेका छन्।
त्यही त, सरकारसँग त नागरिकले जस्तो सङ्कट परे पनि अपेक्षा गर्ने सरकारसँगै हो नि,
होइन? त्यसो हुनाले मैले अघि नै भने कि
प्रतिपक्षी दलले विरोध गरिरहेछ त्यसैले गर्न सकेनौ, बाढी पहिरो आएछ त्यसैले गर्न सकेनौ, अथवा अरू कुनै बहाना,
जनताका प्रतिनिधिहरूले मतलब भएका समस्याहरू, जनताले भएका समस्याहरू संसद मार्फत मतलब उजागर भएर मुखरित गरेर संसद मार्फत चाहिँ के छ भने दिशाबोध गर्ने खालका अझै पनि त्यहाँ इस्युहरू आउन सकेका छैनन्। यही कोरोना महामारीकै कुरा होला, अरू विकास निर्माणका कुरा होला, रोजगारीका कुरा होला, होइन? यी धेरै कुराहरूका बारेमा चाहिँ एउटा ध्यान आकर्षण गराएर सरकारले काम गर्नुपर्ने, गराउनुपर्ने, अरू कानुनहरू बनाउनु खाले कुराहरू होलान्, होइन? अब यो गणतन्त्रलाई शुद्धिकरण गर्ने कुराहरू होलान्, धेरै कुराहरू छन् नि त, होइन? तर यी कुराका बारेमा त के छ भने संसद मार्फत अगाडि बढ्नुपर्ने हो, हुन नदिँदाखेरि एउटा यो अप्ठ्यारो अवस्था चाहिँ त्यसरी
नहुन्छ। जस्तो यो सरकार गठनको एउटा पृष्ठभूमि नै अघिल्लो सरकारले संविधानमाथि अतिक्रमण गर्यो, होइन? त्यही पृष्ठभूमिमा यो सरकार जन्मियो नि त। अब यो सरकारले पनि संविधानमाथि अतिक्रमणबाट आफूलाई आफ्ना पाइलाहरू अगाडि साल्यो, दल सम्बन्धी अध्यादेश ल्याएर तपाईँहरू विभाजित हुनुभयो, पार्टी बन्यो, तपाईँहरूका केही उद्देश्यहरू पुरा भयो होलान्, तर संविधानमाथि अतिक्रमण भयो। अब अहिले संसदमा दर्जनौ विधेयकहरू घाइते अवस्थामा छन्, सरकारले ती विधेयकहरूलाई कानुनी रूप दिन सक्नु पर्थ्यो, ती हुन सकेका छैनन्। नागरिकले अपेक्षा गर्ने यस्ता कुरा हो। अब तपाईँहरूको जग छ हामी नागरिकको अधिकार स्थापित गर्न भनेर आएका हौँ सरकारमा, हामी त्यसकारणले जानु परेको हो भन्ने, तर तिनै कुराहरू चाहिँ कमजोर हुँदै जाने कि, नागरिकका अधिकारहरू कमजोर हुँदै जाने, संविधान कमजोर हुँदै जाने,
मतलब अहिले यतिखेर जस्तो भने संहितालाई व्यवस्थापन गर्ने, प्रशासनिक व्यवस्थापन गर्ने निजामती कानुनको खाँचो छ, अब शिक्षा ऐनको खाँचो छ, स्वास्थ्य सेवा ऐनको खाँचो छ, होइन? यी विषयका आधारमा चाहिँ के छ भने लानुपर्ने हो। तर आज मुलुकको प्रशासन चलाउनकै लागि मतलब जुन एउटा कानुन बनाउने कुराहरू छ नि, सङ्घीय निजामती सेवा ऐन, त्यो चाहिँ के छ भने छलफल गर्नै दिएन। अब सरकारले के गर्यो त भनेदेखि चाहिँ अब यसलाई फेरि पुनः चाहिँ के छ भने छलफल गरेर ल्याउनको लागि चाहिँ उसले फेदारिने काम गर्नु पऱ्यो, अध्यादेश छ के अरे मतलब विधेयक पेस भएको छ संसदमा छलफल गर्न दिँदैन।
अब त्यही विधेयकको कुरा गर्ने भने दुई महिनाभन्दा 62 दिनभन्दा बढी त यो उसको समितिमा छलफल भएको रहेछ,
धेरै दिन संसद पनि यो चालु अधिवेशन धेरै दिन नरहन सक्छ, त्यसपछि सरकारले आफ्नो खालको कामबाट अगाडि बढ्न सक्ने भयो, फेरि पनि भोलि अब संसद यदि यही ढङ्गले चल्दै गएन भनेदेखि अब एउटा यसको सोच पुरा भएपछि संसदको यो अधिवेशन चालु अधिवेशन अन्त्य होला, त्यसपछि फेरि नियमित ढङ्गले सरकारले आफ्नो कामहरू गर्ने जाने काम गर्ला गर्नुपर्छ। मलाई त्यतिखेर यो सरकारले हिजोको सरकारले जुन खालका व्यतिथिहरू चाहिँ मतलब चाहिँ थुपरेको छ, जनताकोलाई चाहिँ मतलब राहत र रोजगारीका विषयमा चाहिँ व्यवस्था गर्ने काम गरेको थियो, र त्यसले समाजिक वर्गको पक्षमा ध्यान दिएको थिएन, अब कोरोना महामारीले थला परेको अर्थतन्त्रलाई माथि उठाउने कुराहरू छन्, जनताको जीविकाको विषयहरू छन्। यी धेरै कुराहरूमा सरकारले काम गरेर जानुपर्छ। मलाई लाग्छ अब सरकारले एउटा पुनः आकार लिएको हुनाले पाँच दलको जुन एउटा नीति कार्यक्रम छ, पाँच दलको चाहिँ मलाई मिनिमम साझा कार्यक्रम छ, त्यसको प्रकाशमा रहेर मलाई लाग्छ अब क्रमशः यसले यो सरकारले गति लिन्छ भन्ने विश्वास गर्न सकिन्छ सकिन्छ हजुर।
जस्तो 100 दिन कटिसक्दाखेरि तपाईँले सरकार हजुर सरकार गठन नहुने दिनदेखि एउटा खालको थियो होला नि, हामी यति दिनमा यस्तो गर्छौँ, त्यो न्यूनतम कार्यक्रम छ एकातिर, तै पनि एउटा मनमा हुन्छ नि हामी सरकारमा गइसकेपछि हामीले यो गर्नुपर्छ जुन जनताले अहिले पाइरहेका छैनन्, अथवा तत्कालीन ओली नेतृत्वको सरकारले जनतालाई यस्तो चिज दिन सकेको छैन अथवा यस्तो चिजको प्रत्याभूति गराउन सकेको छैन, अनुभूति हुन सकेको छैन, यावत कुराहरू थिए। अहिले आउँदाखेरि चाहिँ तपाईँ मनदेखि नै सन्तुष्ट हुनुहुन्छ त?
एउटा यो एउटा फ्रेमवर्कमा यो सरकारले काम गर्नुपर्छ। मलाई चाहिँ पाँच दलको गठबन्धनको जुन शीर्ष नेताहरूको बैठक वा चाहिँ नि त्योभन्दा तल्लो तहको जुन बैठक बसेर सरकारलाई एउटा दिशाबोध गर्ने काम पक्कै नै हुन्छ। साझा न्यूनतम साझा कार्यक्रम तयार भएको छ, त्यसकै फ्रेमवर्कमा रहेर सरकारले चाहिँ एउटा सिड्युल बनाएर काम गर्नुपर्ने खाले कुराहरू आउँछ। त्यसमा न्यूनतम साझा कार्यक्रम यावत धेरै कुराहरू छन् हेर्नु सक्छ, राष्ट्रियताको सवालदेखि लिएर जनजीविकाको सवालदेखि लिएर होइन संविधानलाई को शुद्धिकरणका लागि लोकतन्त्र शुद्धिकरणका लागि गर्नुपर्ने खाले कामहरू धेरै कामहरू नीति कार्यक्रमले समेटेको छ होइन। त्यसो हुनाले मलाई लाग्छ यी कामका बारेमा त सरकारले ध्यान दिएर जान्छ नि त।
त्यही त अहिले अब सामान्य रूपमा जवाफ दिँदाखेरि तपाईँहरू सबैलाई सजिलो भयो, प्रतिपक्षले यो बिचमा विरोध गरिदियो होइन, यो सरकारले आफ्नो बचाउ गर्न पनि यो कुराले सजिलो भयो कि सरकार आफैले सरकार विस्तार गर्न, तपाईँले अघि भनिहाल्नु सरकार विस्तार हुने यत्रो समय लाग्यो, यो त प्रतिपक्षले रोकेका थिएन, प्रतिपक्षले आफ्ना मन्त्री सिफारिस गरेर पठाउने पनि होइन, नाम सिफारिस गर्ने पनि होइन, उसले कुनै नयाँ मन्त्री आएपछि विरोध गरेर अवरोध थप बढाउने पनि होइन, यो तपाईँहरूको गठबन्धनभित्रकै कारण आन्तरिक होइन आन्तरिक कारण पार्टीको आन्तरिक कारणले नै सरकार विस्तार हुन ढिला भयो। विधेयकहरू छलफलका लागि जति पेस गर्ने कोसिस गरियो अथवा पेस गर्नुपर्छ है भनेर सोचियो, ती विधेयकहरू पेस गर्न सकिएन किनभने संसदमा नाराबाजी छ। त्यो बाहेक नयाँ सङ्घीय कानुनहरू त थुप्रै बन्नु थियो, ती नयाँ कानुनहरूको ड्राफ्ट पनि भएको छैन।
अनि त्यो त गर्छ, सरकारले आफ्नो काम त गर्छ नि, गर्नुपर्छ नि, यसैकै लागि सरकार गर्नुभएको हो, यसले त गर्छ नै होइन। अब सरकारको पूर्णता लिएको आकार लिएको भनेको नि बल्ल हप्ता दिन हुँदैछ, त्यो बिचमा चाडपर्वको पनि कुराहरू आयो होला। अब कमस अगाडि बढ्छ, गति लिन्छ, लिनुपर्छ, र हिजोभन्दा एउटा उन्नत स्तरको जनतालाई अनुभूति हुने खालको, जनतालाई राहत हुने खालको, र लोकतन्त्रलाई शुद्धिकरण गर्ने, गणतन्त्रलाई शुद्धिकरण गर्ने र संस्थागत गर्ने खालका चाहिँ मतलब चाहिँ दिशामा सरकारले काम गर्नुपर्छ र एउटा उल्लेख्य काम गर्नु। यद्यपि अब यो आर्थिक वर्षको हिसाबले अब हामी अब करिब अब मध्याहमा गइसकेका छौँ, 6 महिनाको अवधिमा पुग्न लागेका छौँ, र अब आउने तपाईँको अरू 6 महिनामा तपाईँको अरू राम्रो काम गर्नुपर्छ होइन। अब सरकारको काम भनेको चाहिँ अब भोलि गएर चुनाव गर्ने बेलासम्ममा पनि महत्त्वपूर्ण काम गरेर चाहिँ जानुपर्ने हुन्छ। त्यसो भएको हुनाले पनि मलाई लाग्छ जनताले त्यो परिवर्तनको अनुभूति पाउनेछन्। हिजो अब यो सर्वसत्तावादी खालको चाहिँ तपाईँको शासन सञ्चालन भइरहेको थियो, सब एकाधिकार टाइपको चाहिँ सरकार सञ्चालन भइरहेको थियो, यसले निरङ्कुशतातर्फ लगिरहेको थियो होइन। हिजो केपी ओलीको सरकारले भनेपछि यसले अब एउटा सहभागितामूलक लोकतान्त्रिक तवरले जनतालाई परिवर्तनको अनुभूति हुने गरी त्यो कामहरू गर्नुपर्छ, फरक त्यस अर्थमा हुनुपर्छ। भ्रष्टाचारलाई निरीक्षण गर्न सक्नु पर्यो, अनियमिततालाई अन्त्य गर्न सक्नु पर्यो, यिनै कुराहरू हुन् सरकारले गर्ने खालको कामहरू छ।
नागरिक स्तरमा हुन्छ नि एउटा सोच सरकारबाट यस्तो भावै हुन्थ्यो अथवा सरकारले यो कुरामा चाहिँ ध्यान दिएको भए हुन्थ्यो, चासो दिएको भए हुन्थ्यो, हाम्रा समस्या के हो नि, समस्यासँग साक्षात्कार गरिदिए हुन्थ्यो भने नागरिक स्तरको एउटा अपेक्षा हुन्छ। हिजो केपी ओली नेतृत्वको सरकार चलिरहँदाखेरि तपाईँहरूले ती नागरिकको आवाज सुन्नुभएको थियो, त्यसैले तपाईँहरूले विरोध गर्नुभएको थियो होइन। अब ती आवाजहरू अहिले के सम्बोधन हुने दिशातिर गइरहेका छन्?
होइन, जानुपर्छ
कि नागरिक अझ बढी निराश छन्?
होइन, त्यस्तो होइन, जानुपर्छ यो किन, यो त यसो नि, यो त अहिले के छ भने एउटा प्रचारको दुनियाँ छ, गोइबल्सको दुनियाँ छ, खोइ के भयो भने रातारात हुने कुरा भएन नि। सरकारले भर्खर तपाईँको पूर्णता लिँदैछ अनि आजको आज त होइन, हामीले के हुनुपर्छ भने 3 महिना 6 महिना 1 वर्षको पिरियडमा सरकारले काम गर्यो कि गरेन भनेर हेर्ने कुरा पनि हुन्छ। यो मधुमास भनेर ठिक हो भन्नुभयो होइन, 100 दिनमा उल्लेखनीय काम के गर्यो भन्दाखेरि कम्तीमा यो देशमा चाहिँ भ्रष्टाचार हुने खालको काम गरेको छैन, शान्ति सुरक्षालाई चाहिँ मतलब चाहिँ कायम गर्ने काम गरेको छ, र चाहिँ जनतालाई चाहिँ त्यस्तो परेको बेला पनि एउटा राहत र उद्धारका लागि मतलब चाहिँ उसले एउटा कमिटमेन्ट जाहेर गरेको छ, र अब एउटा राष्ट्रिय अन्तर्राष्ट्रिय हिसाबले पनि सम्बन्धहरूलाई खुल्बाउने खालको कुराहरू हुन चाहन्छु, त्यसलाई पनि उसले चाहिँ के छ भने अहिले एउटा ब्यालेन्स एउटा लिएर जान्छु भनेर भनिरहेको छ। यिनै कुरा हो नि त, एउटा सामान्यत राज्य सञ्चालन गर्ने जुन एउटा आधारभूत विषय हो, यो दिशाबाट ठिक ट्र्याकबाट सरकार जान चाहिरहेको छ। र जहाँसम्म तपाईँको चाहिँ सरकारले एउटा दिशाबोध गर्नुपर्छ भन्ने बारेमा चाहिँ यो पाण्डलले चाहिँ के छ भने एउटा यो सरकारलाई सञ्चालन गर्नको लागि लिएर जानुपर्छ। सबै दलका नीतिहरू छन्, विचारहरू छन्, कार्यक्रमहरू छन्, त्यसमध्येमा साझा कार्यक्रमहरूलाई, साझा नीतिहरूलाई सरकार मार्फत भनेर लिएर जानुपर्छ भन्ने नै कुरा हो। र अहिलेको मूल हाम्रो कोष कार्यभार भनेको नै के छ त भने अब समाजवादी दिशामा जानुपर्छ, समाजवादी नीति कार्यक्रम लिएर जानुपर्छ। त्यो भनेको के छ भने जनताले अहिले देखेर भोगिरहेका अब शिक्षा, स्वास्थ्य, आवास, खाद्यान्न, खानेपानी, रोजगारीका जो समस्याहरू छन् यी समस्यालाई चाहिँ सरकारले हल गर्न सक्यो भने अथवा त्यो समाधान गर्ने हिसाबले, सर्वसुलभ सेवा दिने हिसाबले वास्तवमा सरकारले आफ्नो नीति कार्यक्रमहरू लागू गर्दै गयो भने कि वास्तवमा सरकारले एउटा ठिक ढङ्गले काम गरेको हुनेछ। देशमाको अर्थतन्त्र यति र भ्रष्टाचारका कारणले एउटा तवा तवा बनेको छ, कम्तीमा भ्रष्टाचारलाई नियन्त्रण गर्ने र सुशासन कायम गर्छ माथिदेखि तलसम्म त्यो खालको काममा नै मतलब सरकारले ध्यान दिनुपर्छ। र त्यसो भयो भनेदेखि भने सरकारले चाहिँ एउटा सही ट्र्याकबाट काम गरेको जनताले चाहिँ के भने अनुभूति गर्ने छन् भोलिका दिनमा। हजुर,
त्यति यो बिचमा अब तपाईँले अन्तर्राष्ट्रिय सम्बन्ध पनि ठिकै भयो भन्नुभए पनि अब ठ्याक्कै दार्जुलाको यो तुन प्रकरण एसएसबीले चुनाइदिएर नेपाली युवक बेपत्ता अहिलेसम्म, यो घटनापछि सरकारबाट नागरिकले एकदमै धेरै अपेक्षा राखेका थिए। के अपेक्षा भने सीमा क्षेत्रमा हुने भारतीय ज्यादती अन्त्य होस्, यो नागरिकको अपेक्षा थियो। अन्त्य त अब हुन वर्षौँ लाग्ला, तर त्यसको छानबिन होस् अथवा भारतले पनि यो विषयमा चाहिँ डायलग गर्न तयार होस्, यो चाहन्थे, यो भएन।
अनि यो त यसो छ, दार्जिलिङ घटनाको बारेमा
यसमा सरकारले कुनै चासो नदिएको जस्तो देखिन्छ।
मलाई दार्जिलिङ घटनाको बारेमा एउटा नेपाल सरकारले जुन एउटा आयोग गठन गरेको थियो होइन, मलाई त सहसचिव लेभलको आयोग गठन त्यसले रिपोर्ट प्रस्तुत गरिसकेको छ। र त्यहाँ चाहिँ के छ भने मलाई चाहिँ एउटा ज्यादतिपूर्ण ढङ्गले त्यो काम भएको छ, एउटा चाहिँ अरू बेला पनि त्यो ढङ्गले चाहिँ मतलब चाहिँ त्यही उता मतलब चाहिँ खोलो तर्ने क्रममा चाहिने नदी तर्ने क्रममा त्यो हुन्थ्यो, तर जब त्यो घटना घट्यो त्यो चाहिँ मतलब चाहिँ सुनियोजित ढङ्गले त्यो घटना घटेको छ। दोषी पर छानबिन गर्नुपर्छ र क्षतिपूर्तिको मतलब चाहिँ व्यवस्था गर्नुपर्छ भन्ने जो रिपोर्ट दिएको छ, त्यो रिपोर्ट यो बेसमा रहेर अब नेपाल सरकारले भारत सरकारसँग डिलिङ गर्ने खालको कुरा अब चाहिँ र त्यो कि नोट पठाउने खालको कुराहरू गरेको छ भन्ने कुरा भयो, मलाई चाहिँ यसलाई सार्थक रूप दिनुपर्छ। त्यो दोषी व्यक्तिलाई चाहिँ छानबिन गरेर कारवाही गराउने, र यो मात्रै विषय भएन कि त्यो यहाँले अघि भने जस्तै सीमा क्षेत्रमा जुन भारत सरकारका सुरक्षा अधिकारीबाट भइरहेका ज्यादतीहरू यति कामहरू पनि हुनु मलाई चाहिँ अन्त्य गर्ने खालको कुरा हुनु पऱ्यो। सीमा क्षेत्रमा चाहिँ के भने आवाज जावत गर्ने जो खालका त्यहाँ व्यवस्था त्यसलाई व्यवस्थित गर्नु पऱ्यो, र नेपाली जनताले त्यो क्षेत्रमा चाहिँ के भने एउटा सामान्य अवस्थामा चाहिँ के भने जीवन बिताउन पाउने खालको त्यो व्यवस्था हुनुपर्छ भन्ने तहको चाहिँ नि जुन त्यहाँ भइरहेको छ सुझाव दिएको छ, यसका आधारमा नेपाल सरकारले चाहिँ वार्ता गर्नुपर्छ भारत सरकारसँग। यस काममा त कति पनि पछि पर्नु हुँदैन।
त्यही त, अब यो माटो अथवा राष्ट्रसँग जोडिएको कुरा धेरै नागरिक इमोसनसँग जोडिने कुरा हो, त्यही माथि पनि अब यहाँ त ज्यानै गएको छ, बेपत्तै पारिएको छ भनेपछि त यो त अत्याचार हो। यस्तो कुरामा सरकारले एकदमै क्विक रेस्पोन्स गरोस् अथवा न्याय दिलाओस् भन्ने नागरिकको अपेक्षा हुन्छ। महिनौसम्म यो विषयमा नागरिकले सरकारसँग अपेक्षा गरेर बसिरहनु पर्ने, प्रतिवेदन एउटा समिति बन्यो, प्रतिवेदन आयो, पेश भयो, तर बिस्तारै बिस्तारै यस्ता थुप्रै छानबिन समितिहरूका प्रतिवेदनहरू डम्प गरिएको छ नि, यो पनि त्यही दिशातर्फ जाँदैछ।
अनि यसलाई त अब यसो छ, अब यो मन्त्रालयहरू पनि फुलफिल भइसक्यो, मन्त्री पनि आइसकेको कारणले गर्दाखेरि मलाई हिजो ब्युरोक्रेसी लेभलबाट कर्मतन्त्रबाट भारत सरकारसँग पत्रकार भइएको थियो भने अब मन्त्री स्तरबाटै यसलाई पहल गरेर कम्तीमा दोषी व्यक्तिलाई चाहिँ के छ भने मतलब चाहिँ कारवाही गर्ने र चाहिँ मतलब जुन पीडितलाई चाहिँ के छ भने चाहिँ क्षतिपूर्ति दिने यति कुरा चाहिँ कम्तीमा चाहिँ के भने भारत सरकारबाट गराउने खालको काममा चाहिँ के छ भने लाग्नुपर्छ हाम्रो नेपाल सरकार। त्यो लाग्नको लागि जनताले अनुभूति हुने गरी देखिने गरी सरकारले पहल गर्यो भन्ने कुरा राख्नुपर्ने हुन्छ। मलाई त्यो सरकारले गर्छ, त्यो सरकारको दायित्व पनि हो, त्यो कर्तव्य पनि हो। त्यो गरेर मात्रै के छ भने नेपालीको चाहिँ नेपालीको चाहिँ के छ भने चाहिँ एउटा नेपाली जनताको पक्षमा चाहिँ सरकारले चाहिँ के छ भने उभिएको अथवा चाहिँ जनतालाई चाहिँ मलाई त्यो चाहिँ मतलब चाहिँ एउटा जिम्मेवारी बोध गरेको असर हुन्छ नि, त्यो राज्य हो नि त, नेपाल सरकार नेपालीलाई त्यो घटना घटेको छ अनि नेपाल सरकार त्यसमा चाहिँ बेखबर बन्नुहुन्छ र बन्नु हुँदैन नि।
अब अहिले चाहिँ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिजो मात्र एउटा कार्यक्रममा वर्तमान सरकार त टिप्पणी गर्न लायक पनि छैन भन्नुभयो, होइन यो सरकारका गतिविधिकै कारणले होला अथवा सरकारको कमजोर जग भएकाले होला, उहाँले एक हप्तामै ढाल्न सक्छौँ पनि भन्नुभयो। यो सरकारको जगै कमजोर अथवा यसको पर्फमेन्स यति कमजोर बन्दै जाँदाखेरि पनि तपाईँहरू त अब यो सामान्य हो भन्ने नै बुझाइराख्नु हुँदो रहेछ।
होइन अब प्रतिपक्षीले अब के गर्छ भन्ने खालको, प्रतिपक्षी हिजो तपाईँको चाहिँ एउटा जो दल अहिले आएको छ र सत्तारूढ दल थियो हिजो प्रतिपक्ष होइन, उसले अब जे यस्ता खालका चाहिँ मतलब त्यो देखितीहरू मतलब गरेर सरकारबाट च्युत हुनु पर्यो। सरकारमा च्युत भएको चाहिँ व्यक्ति पार्टीले अब चाहिँ फेरि आएर अर्को ढङ्गले टिप्पणी गर्नु के गर्नु लागेको छ, यो सरकारले भ्रष्टाचार गरेको छैन, यो सरकारले तपाईँको चाहिँ शान्ति सुरक्षा चाहिँ मतलब खलबल गर्ने काम गरेको छैन होइन, यो सरकारले चाहिँ एउटा नियमित कामलाई अगाडि बढाउने कुराहरू गरिदिएको छ, कुनै त्यसलाई गपलाबाजी गर्ने काम गरिदिएको छैन होइन, र एउटा सर्वसत्तावादी हिसाबले यो सरकार जान चाहिरहेको छैन, सहमतीय हिसाबले जान चाहिरहेको छ, लोकतान्त्रिक थिति पद्धतिलाई अगाडि बढाउन चाहिरहेको छ, अनि यसमा टिप्पणी गर्नुपर्ने के आवश्यक हुन्छ।
तर
हिजो के भयो त भने तपाईँको चाहिँ नि सारा तपाईँको चाहिँ शासन सञ्चालन गर्ने क्रममा चाहिँ तपाईँको सर्वसत्तावादी मतलब चाहिँ गतिविधिहरू भए, संविधानलाई उल्लङ्घन गर्ने काम भयो होइन, संविधानलाई मितेर संसद विघटन गर्ने काम भयो, हिजो सरकारको विरुद्ध त्यो तहको आन्दोलन भइरहेको थियो भने आज त यो सरकारले त्यस्तो काम त गरिएको छैन भनेपछि ठिकै हो प्रमुख प्रतिपक्षीले टिप्पणी गर्न गरिहाल्नुपर्ने अवस्था छैन हेर्नुहोस् अब। तर आज प्रमुख प्रतिपक्षी नै के भइरहेको छ त भनेदेखि फेरि पनि तपाईँको यो मुलुकको चाहिँ मतलब चाहिँ परिपाटीलाई चाहिँ अगाडि बढाउन बाधक बनिरहेको छैन। प्रमुख प्रतिपक्षी त जनताले भएर समस्या ल्याएर संसदमा चाहिँ आवाज घम्काउनु पर्नेमा संसदले चलन नदिने काममा लागिरहेको छ।
होइन बरु ओली सरकारै ठिक थियो भन्ने अवस्था आइसक्यो नि, अब त्यति भनेको पनि सुन्न थाल्यो अहिले त।
त्यो भन्नु नै त्यो जसले भन्छन् अथवा चाहिँ अब भन्ने खालको चाहिँ प्रचार गरिएको छ के ओली सरकार नै मलाई ठिक थियो भने कसरी भन्ने, संसद विघटन गरेको चाहिँ ठिक हो भनेर हामीले भन्ने सर्वसत्तावाद लादिरहेको छ त्यो कुरा ठिक भन्ने, हामीले अनेकौँ घोटलाबाजी र घोटालाहरू भइरहेको छ त्यसलाई ठिक भन्ने हामीले, यही हो त हामीले त्यसो भएदेखि नेपाली जनताले चाहेको वा अरू राजनीतिक पार्टीले चाहेको।
तर नागरिक त डे टु डे डेलिभरी चाहन्छन् सरकारबाट, त केही न केही त भइरहोस्, राम्रो भइरहोस्, राम्रो काम गरिरहोस्, अथवा आज यो परिवर्तन भयो अथवा यो सरकारका कारणले हामीले यो फिल गऱ्यौँ भन्ने त नागरिकमा त हुनु पर्यो नि। त्यो नभएपछि अनि कम्पेयर गरेर हेर्नु पर्दैन,
अब हामीले कोट्याउँदै हेर्दै जाने कुरा भन्दा नि डे टु डे मतलब राज्य सञ्चालन भइरहेको छ, देशको चाहिँ के छ नीतिले कार्यक्रमले बजेटले गभर्निङ गरे अनुसार चाहिँ मतलब चाहिँ तिनै तहबाट कामहरू भइरहेका छन्, जनताले क्रमशित अनुभूति गरेर जाने कुरा हुन्छ नि, ठ्याक्क आज हिजो यो घटना भयो आज यो घटना मतलब काम भयो भोलि यो काम भयो भनेर त्यस्तो खालको फेरि कुरो त हुँदैन। सरकारले भ्रष्टाचारलाई नियन्त्रण गर्ने काम गर्नुपर्छ, सुशासन दिने कायम गर्नुपर्छ, र चाहिँ सरकारले विकास निर्माण कामलाई अगाडि बढाउनु पर्यो, सरकारले के छ भने सामाजिक वर्ग पक्षमा गरिबहरूको पक्षमा किसानहरूको पक्षमा राम्रा कामहरू गर्नु पर्यो, त त्यो काम गरेर जानु त मलाई समय लाग्न सक्छ नि।
हजुर हस्, यो एकदमै महत्त्वपूर्ण समय र विचारका लागि धेरै धेरै धन्यवाद।
हजुर हस्, यहाँलाई पनि धन्यवाद। हस्
नमस्कार। उहाँ हुनुहुन्थ्यो नेकपा एकीकृत समाजवादीका पोलिट ब्युरो सदस्य तथा पेसागत महासङ्घका इन्चार्ज प्रेमल कुमार खनाल। सरकारको मधुमास पिरियड कस्तो रह्यो भन्ने विषयमा रहेर कुराकानी गऱ्यौँ। यो सँगै कार्यक्रमको समय सकिएको छ। प्राविधिक साथी संयोग नेपाललाई धन्यवाद दिँदै म रविन्द्र सुवेदी बिदा हुन्छु। नमस्कार।